الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هل ننبئكم بالأخسرين أعمالا الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون أنهم يحسنون صنعا وقال الله تعالى في مقام آخر منكم من يريد الدنيا ومنكم من يريد الآخرة سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم باطنی بیماریوں میں سے ایک بیماری حرص اور طمع ہے، اس کو لالچ بھی کہتے ہیں، یہ بھی مہلک بیماریوں میں سے ایک بیماری ہے۔ انسان جنت سے جو زمین پر اتارا گیا تو بھول ہونے کی بنیادی وجہ طمع تھی، اما حوا کے دل میں یہ طمع پیدا ہوئی کہ میں ہمیشہ ہمیشہ جنت میں رہوں۔ شیطان نے قسمیں کھا کر یقین دیانی کروا دی۔ قرآن مجید میں ہے وقاسمہما، دونوں کے سامنے شیطان نے قسمیں کھائیں کہ تم اگر یہ کام کر گزرو گے تمہیں ہمیشہ جنت میں رہنا ملے گا، ملک لا یبلا، جنت الخلد۔ چنانچہ اس لالچ میں، حرص میں، طمع میں کہ ہم ہمیشہ ہمیشہ جنت میں رہیں، یہ بھول ہو گئی کہ پروردگار نے تو ہمیں منع فرما دیا تھا اس درخت کے قریب جانے سے بھی۔ دل میں یہ بات آئی کہ جس درخت کے پاس ہم تھے اس درخت کے پھل کھانے سے منع کیا، جنرلی نہیں منع کیا گیا، تو ہم اس درخت کا پھل تو نہیں کھا رہے۔ یہ نہیں تھا کہ ان کے دل میں اللہ تعالیٰ کے حکم کی نافرمانی ہو، کیونکہ اللہ تعالیٰ قرآن مجید میں سماتے ہیں فلم نجد لہم، کہ ہم نے ان میں فلم نجد لہما عزما، ہم نے ان میں ارادہ نہیں دیکھا کہ انہوں نے ارادے سے جان بوجھ کر حکم کو توڑا ہو۔ تو جان بوجھ کے نافرمانی نہیں کی، غلط فہمی ہو گئی، بھول ہو گئی، صحاب ہو گیا، خطا ہو گئی۔ اس خطا کا نتیجہ کیا نکلا کہ جنت سے اتار کر دنیا کے اندر بھیج دیے گئے۔ تو گویا جنت سے زمین پہ اترنے کا سبب طمع بنی۔ اس لیے اولاد آدم جب طمع میں گرفتار ہوتی ہے تو گناہوں کے دروازے کھل جاتے ہیں۔ اگر طمع نہ ہوتی تو کوئی پرندہ جال میں نہ پھنستا، اگر طمع نہ ہوتی تو کوئی مچھلی شکاری کے ہاتھ نہ لگتی، طمع نہ ہوتی تو شیر کبھی پنجرے میں بند نہ ہوتا۔ تما نہ ہوتی تو انسان کبھی جسم فروشتی والا گناہ نہ کرتا. یہ سارے گناہ اسی حرص اور تما کی شاخیں ہیں. زیادہ کے شوق میں انسان تھوڑے سے بھی محروم ہو جاتا ہے. چھوٹے بچوں کی کتابوں میں لکھا ہوتا ہے کہ کتے کے منہ میں گوشت کا ٹکڑا تھا, وہ کہیں تالاب میں جا پہنچا کنارے پر, پانی میں دیکھا تو اسے ایک کتا گوشت کا ٹکڑا منہ میں لیے نظر آیا. یہ سمجھا کہ یہ دوسرا ہے. اب دل میں خیال آیا ایک تو ہے ہی صحیح ٹکڑا, دوسرا بھی لے لو. اس نے منہ کھولا کہ میں دوسرا ٹکڑا لوں تو جو اپنے منہ میں تھا وہ بھی تالاب کے پانی میں گر گیا. اس لیے کہتے ہیں کہ ون ان ہینڈ از بیٹر دین ٹو ان دی بش. جو ایک ہاتھ میں ہو وہ بہتر ہے ان دو سے جو درختوں پر ہو. لالچ بری بلا ہے, اور یہ لالچ کئی مرتبہ انسان کے اندر کوٹ کوٹ کے بھرا ہوتا ہے. اس کو حرص کہتے ہیں, تما کہتے ہیں, اور یہ مہلکات میں سے ہے. ایسے گناہ جو انسان کو جہنم میں لے جانے کا سبب بنیں گے. ایک آدمی نے ساؤتھ افریقہ میں واقعہ سنایا. ایک نوجوان اپنی بیوی کو لے کے ایسی جگہ چلا گیا جہاں جوا کھیلتے ہیں. جوا کھیلا, اس کو 85,000 رینٹ کا اس رات فائدہ ہوا. بیوی نے کہا چھوڑو چلو گھر. چنانچہ گاڑی میں بیٹھا, بچے نے کہا کہ ابو مجھے پانی چاہیے. کہتے تمہارے لیے ابھی بوتل نکال کے لاتا ہوں. وہ بوتل نکالنے جو گیا تو دل میں خیال آیا کہ ایک بازی اور لگا دوں. بیوی گاڑی میں انتظار میں, اور 10 منٹ کے اندر 85,000 رینڈ پورے ہار کے خالی واپس آ گیا. گیا تھا بوتل لینے, سب لٹا کے آ گیا. یہ ایسا بےہودہ کھیل, اس لیے شریعت نے اس کو حرام قرار دے دیا. لالچ, راتوں رات ملینر بننے کا چکر. یہاں تک کہ جواری بسا اوقات اپنا گھر بیچ دیتے ہیں. ایسی مثالیں ہیں کہ بسا اوقات اپنی بیویاں بیچ دیتے ہیں. اب بتائیں یہ کتنی بڑی مہلک بیماری ہے. اللہ تعالیٰ نے احسان فرمایا کہ ایسی بیماریوں کی شدت سے پہلے ہی خبردار کر کے ان کو حرام قرار دے دیا. تجربے کرنے کی ضرورت ہی نہیں. تو حرص, طمع اور لالچ سے بچنے کی دعائیں مانگنی چاہیے. یہ حرص کشتی کے سوراخ کی مانند ہے. کشتی کے پینڈے میں سوراخ ہو, چھوٹا یا بڑا, بند نہ کریں تو کشتی کے ڈوبنے کا سبب بنتا ہے. طمع تھوڑی ہو یا زیادہ, اس کا علاج نہ کریں تو انسان کی کشتی ڈوبنے کا سبب بنتی ہے. اور طمع کا تعلق آرزوؤں کے ساتھ ہے. یہ دنیا ایسی ہے, آرزوؤں کو جوان کرتی ہے, انسان کے جسم کو بوڑھا کرتی ہے. دنیا انسان کی آرزوؤں کو جوان کرتی ہے اور اس کے جسم کو بوڑھا کرتی ہے. بندے کو قبر کے قریب کرتی ہے اور پروردگار سے بندے کو دور کرتی ہے. एक हरीस आदमी था, हजरत मूसा अलैहिस्सलाम की खिदमत में हाजिर हुआ कि मेरे लिए दुआ करें मैं जानवरों की बोली सीख जाऊं। मनसिकत तैर, हजरत सुलेमान अलैहिस्सलाम को अल्लाह ताला ने जानवरों की बोलियों का इल्म अता कर दिया था। उल्लिमना मनसिकत तैर, इसके दिल में ख्याल आया कि मैं वैसे तो फायदे उठाता ही हूं, जानवरों की बोलियां समझ लूंगा मुझे और फायदे हो जाएंगे। चुनाचे अंदर तमा थी, हजरत मूसा अलैहिस्सलाम ने दुआ की परवरदिगार ने इसे जानवरों की बोलियां समझने का इल्म अता कर दिया। एक दिन सुबह उठा तो सुबह उठते ही इसने रात की बची हुई जो खाने की हड्डियां वगैरह थी वो टुकड़ा रोटी का इसने बाहर फेंका। कुत्ता भी दौड़ा खाने के लिए और मुर्गा भी दौड़ा। मुर्गा जरा तेजी से उड़ा तो उसने जाके टुकड़ा उठा लिया। अब कुत्ते ने उससे गुफ्तगू की कि भाई मैं सारी रात जागता रहा हूं, नाइट ड्यूटी पे था, सिक्योरिटी वाले को नाइट ड्यूटी देनी पड़ती है ना, मैंने मालिक के घर का पहरा दिया है सारी रात, अब मेरा सोने का वक्त था, तुम मुझे ये टुकड़ा खाने देते तो मैं नीची नींद सो जाता, तुम्हारे लिए तो सारा दिन पड़ा है। उसने कहा फिक्र की बात नहीं, ये जो मालिक के घर में एक गधा है ना, ये आज मरेगा तुम्हें बहुत कुछ मिल जाएगा, तुम्हारी ग्रैंड पार्टी हो जाएगी। चुप हो गया। अब इसने जब सुना कि गधे ने मरना है तो इसने सोचा भाई जल्दी से गधे से जान छुड़ाओ। उसी वक्त गधे को लेके मार्केट में गया और जाकर गधे का सौदा कर दिया और घर आके बड़ा खुश बीवी को बताया, देखा कैसा स्मार्ट आदमी हूं। फिर दूसरा दिन हुआ, फिर इसने इसी तरह रात का बचा हुआ टुकड़ा बाहर फेंका, कुत्ता भी दौड़ा और मुर्गा भी दौड़ा। मुर्गा जरा लंबी छलांग लगा के जो आगे पहुंचा तो उसने फिर उठा लिया। कुत्ते ने फिर उसे कहा, उसने कहा भाई कल भी तूने मेरे साथ ज्यादती की, बड़ा बेलिहाज है, आज फिर मेरे साथ ज्यादती कर रहा है। उसने कहा फिक्र न कर, आज इसकी गाय मरेगी, तेरे वारे ने आ रहे। वो चुप हो गया। चुनाचे इसने गाय का भी सौदा कर दिया, बड़ा खुश के मैंने पैसे बचा लिए। चुनाचे अगले दिन फिर यही वाक्या पेश आया तो मुर्गे ने कहा कि फिक्र न कर, आज इसका घोड़ा मरेगा। उसने कहा देख दो दफा झूठ बोल चुके हो, आज तुम्हारा झूठ साबित हो गया तो फिर देखना। चुनाचे इसने घोड़े का फिर सौदा कर दिया, कुत्ता फिर भूखा। अब जब अगला दिन हुआ ना, कुत्ते को बड़ा गुस्सा था, जब इसने टुकड़ा फेंका तो मुर्गे ने फिर उठा लिया। कुत्ता उससे झगड़ पड़ा, कहते बड़ा बेहूदा आदमी है, तुझे किसी की कोई परवाह ही नहीं, ऐसा बेमुरव्वत, ऐसा बेवफा और परले दर्जे का झूठा, कई दिन से मेरे साथ झूठ बोल रहा है। उस मुर्गे ने कहा कि देखो मैं झूठ नहीं बोल रहा, मैं परिंदों की दुनिया का मुअज्जिन समझा जाता हूं, तो मुझे देव नहीं देता कि मैं झूठ बोलूं, मैं बातें जो कर रहा हूं सच कर रहा हूं, आज फिक्र न कर, मालिक खुद मरेगा और लोग इकट्ठे होंगे, उनकी दावत होगी और खाने होंगे और हड्डियां होंगी और तेरा काम बनेगा। अब जब इसने सुना ना कि मालिक खुद मरेगा तो इसको फिक्र हुई, अब भागा हजरत मूसा अलैहिस्सलाम के पास। हजरत वो तो बात यह है कि मुर्गा कह रहा है कि आज मालिक मरेगा। हजरत मूसा अलैहिस्सलाम ने समझाया, तेरे मुकद्दर में लिखा हुआ था कि तेरे घर में किसी नफ्स को मौत आनी है, इतना मुकद्दर में लिखा था। अल्लाह ताला ने सबसे पहले गधे को मौत दे दी, तू स्मार्ट बना, गधे से जान छुड़ाई, अल्लाह ताला ने उसकी बजाय गाय को दे दी, उसका भी सौदा कर लिया, अल्लाह ने घोड़े पे डाल दी, तूने घोड़े का सौदा कर लिया, अब तेरे ऊपर पड़ चुकी, देख मुल्कुल मौत आ रहा है। कहते हैं कि मुल्कुल मौत पहुंच चुका था, उसने बंदे की गुद्दी दबाई और उसकी रूह निकाल के चला गया। मौलाना रूम रहमतुल्लाह अलैह ये हिकायत एक जगह बयान करके फरमाते हैं कि इंसान को चाहिए कि अल्लाह ताला के कामों में दखल अंदाजी ना दे, कुदरत जो करती है उसी में खैर होती है, कदा पे राजी रहे। अगर ये कदा पे राजी हो जाता तो गधे की मौत से मुसीबत टल जाती। फेल अल हकीम ला यखलु अनिल हिकमा, दाना का कोई भी काम दानाई से खाली नहीं होता। तो परवरदिगार ने हमारे लिए जो मुकद्दर में लिखा वो हमारे लिए बेहतर है। बंदे को चाहिए कि सब्र शुक्र से उसको कबूल कर ले। इसलिए जो बंदा कजा के ऊपर राजी हो जाता है, परवरदिगार आलम उस बंदे से राजी हो जाते हैं। लेकिन हिर्स चाहता है कि नहीं, नुकसान से बचूं, फायदे ज्यादा से ज्यादा हासिल करूं, और फिर उसका अंजाम यही होता है। इस हिर्स का ताल्लुक खाने पीने के साथ है। हिर्स जब होती है ना तबीयत में तो इंसान फिर खाने का चटूरा बन जाता है, खूब खाता है। बिसियार खोरी ये भी बहुत बड़ी गलती है, क्योंकि ज्यादा खाने के बहुत ज्यादा नुकसान आते हैं। नौजवान इस बात को याद रखें कि 40 साल तक इंसान खाने को खाता है और 40 साल के बाद खाना इंसान को खाता है। इसलिए आज के दौर में ज्यादा खा के मरने वालों की तादाद ज्यादा है बनिस्बत फाके से मरने वालों के, जिससे देखो ज्यादा खाने की बीमारियों में मुब्तला, ब्लड प्रेशर, शुगर, हार्ट प्रॉब्लम, सब ज्यादा खाने की बीमारियां। इनमें से कोई फाके की बीमारी भी है? कोई फाके की बीमारी नहीं। तो ज्यादा खा के मरने वाली बीमारियां आज ज्यादा हैं। ज्यादा खाने के नुकसानात में से एक ये नुकसान है कि इंसान के अकल पर पर्दा पड़ जाता है। आपने देखा होगा इंसान जब खूब पेट भर के खाते हैं ना तो नींद आती है, जो डट के खाता है वो जम के सोता है। तो वो जो ऊंग आती है वो असल में बदनी तौर पर जिस्म को सुला रही होती है। जिस तरह इंसान बदनी तौर पर सोता है इसी तरह उसकी अकल भी सो जाती है। ज्यादा खाने वाले बंदे की अकल सोती है, इसलिए वो लेजी होता है, खा के पड़ा रहता है। हमने अभी एक दोस्त से पूछा कि भाई आपने जो ये कड़ा सा पहना हुआ है इसकी खैर तो है? कहने लगा जी डॉक्टरों ने कहा है कि इससे लेजीनेस दूर हो जाती है। हमने मान लिया, ठीक है भाई डॉक्टर कहते होंगे, लेकिन हमने किताबों में पढ़ा कि जानवरों में से शेर सबसे ज्यादा लेजी, ये 24 घंटों में से 20 घंटे सोता रहता है। तो रास्ते में हमने एक जगह शेर देखा तो हमारे एक दूसरे साथी कहने लगे कि इसको इतना बड़ा कड़ा पहनाना चाहिए। इमाम शाफई रहमतुल्लाह अलैह फरमाते थे, मैंने अपनी जिंदगी में میں نے اپنی زندگی میں امام محمد رحمت اللہ علیہ کو دیکھا کہ جو موٹے بھی تھے اور عقل مند بھی تھے. فرماتے تھے میں نے اپنی زندگی میں کسی موٹے کو عقل مند نہیں دیکھا. عام طور پہ آپ دیکھیں گے کہ موٹا بندہ بھولنے کا مریض ہوگا, وہ چربی فقط جسم پہ نہیں چڑھتی, وہ عقل پہ بھی چڑھ جاتی ہے. اس لیے انالیسس کیا گیا آئی کیو کے بارے میں, انسان کا آئی کیو ہوتا ہے نا, سب سے زیادہ آئی کیو ان لوگوں کا ہوتا ہے کہ جن کے ویٹ تھوڑے ہوتے ہیں, وزن تھوڑے ہوتے ہیں جن کے, ان کے دماغ میں سوچنے کی صلاحیت سب سے زیادہ ہوتی ہے. ہم نے ایک جگہ آئنسٹائن کی لاش دیکھی, انہوں نے مومیفائی کر کے رکھی ہوئی ہے, کوئی 18 سال کا لڑکا جیسے نہیں ہوتا, بھائی اس جیسا جسم اس کا, کیا دماغ پایا اس نے, تھیوری آف ریلیٹیوٹی کا آئیڈیا دیا. سائنس کی دنیا میں آج مادہ پرست لوگ ایسے اس کی عزت کرتے ہیں جیسے دین کی دنیا میں ہم لوگ پیغمبروں کی عزت کرتے ہیں. مختصر جسم, بندہ ایک ہاتھ سے اٹھا لے اس کو. اسی لیے جو عقل مند, یعنی ایک ہوتا ہے بات کو جلدی سمجھ جانا, یہ صفت ان لوگوں میں ہوتی ہے کہ جن کے عام طور پر ویٹ ذرا تھوڑے ہوتے ہیں. اس لیے محدثین کے حالات زندگی پڑھیں, سارے کے سارے کم کھانے والے, کم کھانے والے. امام بخاری رحمت اللہ علیہ کے بارے میں کتابوں میں لکھا ہے صرف 7 بادام کے دانوں پر 24 گھنٹے گزار لیا کرتے تھے, 7 بادام کے دانوں کے اوپر. 15 سال سے زیادہ انہیں سالن کھانے کا موقع نہ ملا, 15 سال سے زیادہ. ایک مرتبہ بیمار ہو گئے تو حکیم سے انہوں نے اپنا چیک اپ کروایا, حکیم نے کہا کہ لگتا ہے اس بندے کے ٹیسٹ سے کہ اس نے تو کبھی مرچ کھائی نہیں زندگی میں. تو جب پوچھا تو امام بخاری رحمت اللہ نے فرمایا کہ 15 سال سے میں نے سالن کبھی نہیں کھایا. پوچھا حضرت کیا کھاتے ہیں, فرمان لگے بس 7 بادام کھا کے گزارا کر لیتا ہوں اور باقی وقت کھانے میں لگانے کی بجائے نبی علیہ السلام کی احادیث کو یاد کرنے میں لگا دیتا. صحابہ کرام کے بارے میں آتے ہیں, جہاد پر جا رہے تھے اور ان کو پورے دن میں ایک کھجور کھانے کو ملتی تھی. اس کا مطلب ہے کہ ایک کھجور میں اتنی کیلوریز ہوتی ہیں کہ 24 گھنٹے بندہ اس کے اوپر گزارا کر سکتا ہے. ڈاکٹروں نے لکھا ہے کہ جو بندہ ایک کھجور کھا لے جسم میں اتنی کیلوریز آ جاتی ہیں کہ اس کو 3 دن تک بھوک کی وجہ سے موت نہیں آ سکتی. ایک کھجور کے اندر اتنی غذائیت ہے. اس لیے ہم جو کھاتے ہیں نا, ہم عادتن کھاتے ہیں زیادہ, ہمارے بدن کی ریکوائرمنٹ نہیں ہوتی. میڈیکلی ہم اگر کھا رہے ہیں نا, فرض کرو جتنا, اس میں سے ممکن ہے 25% ہمارے جسم کی ضرورت ہو, 75% ہم چباتے ہیں اور جسم سے گزار کے باہر نکال دیتے ہیں, ہمارے جسم کو اس کا کوئی فائدہ نہیں ہوتا. اتنا زیادہ ہم کھانے کے عادی ہیں. انسان کی غذا بہت تھوڑی ہے. ہم نے ایک مرتبہ شیر کو جو غذا ڈالنے والے بندے ہیں اس سے پوچھا کہ بھائی آپ اس کو کتنے دنوں کے بعد گوشت ڈالتے ہیں؟ ہمارا خیال تھا دن میں 2 دفعہ ڈالتا ہوگا یا دوسرے دن. وہ کہنے لگا جی کہ اس کو 7 دن کے بعد ہم گوشت ڈالتے ہیں, 7 دن کچھ نہیں ڈالتے, اس کی غذا اتنی ہے, 7 دن کے بعد کھاتا ہے. اللہ اکبر. وہ 7 دن میں 1 مرتبہ کھاتا ہے, شیر کہلاتا ہے. ہم دن میں 3 مرتبہ کھاتے ہیں. نتیجہ کیا ہوگا؟ اوور ایٹنگ کے مریض, معدے پہ اثر زیادہ, گیس کا پرابلم زیادہ, جسم میں چربی بڑھنے کا زیادہ. چنانچہ درمیان میں سے میری طرح موٹے ہو جاتے ہیں, جسم پہ ڈھنگا. या तो खाएं तो वर्जिश करें कि वो कैलोरीज जल जाएं, अगर वर्जिश करने का काम नहीं तो खाने में एहतियात करनी चाहिए। नबी अलैहिस्सलाम की हदीस है, जिस्म को वो दो जिसकी जिस्म को जरूरत है। मैदा तमाम बीमारियों की जड़ है। कहते हैं कि एक ईसाई एक मर्तबा ईसाई तबीब था, मुसलमान हाकिम के पास पहुंचा और कहने लगा कि बताओ तुम्हारी किताब में कोई जिस्मानी सेहत से मुतल्लिका भी बातें लिखी हुई हैं या नहीं। उनका लिखी हुई है, कौन सी? कि अल्लाह ताला ने इरशाद फरमाया कुलू वशरबू वला तुसरिफू, खाओ पियो मगर इसराफ ना करो, ज्यादती ना करो खाने पीने में, एतदाल के साथ खाओ। उसने कहा ये तो ऐसा उसूल है कि अगर इंसान इसके ऊपर अमल करे तो जिंदगी में कभी बीमारी नहीं हो सकता। फिर उसने कहा कि क्या तुम्हारे पैगंबर इस्लाम ने भी कोई कलाम किया है? उनका हाँ उन्होंने भी कलाम किया। कहने लगे वो कौन सा? कि हमारे पैगंबर इस्लाम ने कलाम किया मैदा तमाम बीमारियों की बुनियाद है, मैदा तमाम बीमारियों की बुनियाद है, जिस्म को वो दो जिसकी उसको जरूरत है और परहेज इलाज से बेहतर है। एक फिक्रे में तीन बातें कहीं, मैदा तमाम बीमारियों की बुनियाद है, यानी जो हम खा रहे हैं ना यही मैदे में जा रहा है, तो बेसिकली बीमारियां हमारे खाने ही की वजह से होती हैं, बैड ईटिंग हैबिट्स की वजह से इंसान को बीमारियां होती हैं, बैलेंस डाइट नहीं लेता इसलिए गलती कर बैठता है। तो फरमाया कि मैदा बीमारियों की बुनियाद है, जिस्म को वो दो जिसकी जिस्म को जरूरत है, इसलिए जो चीज नुकसान दे हो वो जिस्म को देना नफ्स का हक अदा न करने की मुतरादिफ है। अगर एक बंदे को ब्लड प्रेशर की वजह से नमक से मना कर दिया, अब नमक से मना होना उसके लिए जरूरत है वरना वो अपने नफ्स का हक अदा करने वालों में शामिल नहीं होगा। जिस्म को वो दो जिसकी जिस्म को जरूरत है। और तीसरी बात फरमाई कि परहेज इलाज से बेहतर है। जब उसने ये बात सुनी तो वो नसारे जो है ईसाई वो कहने लगा कि बस तुम्हारे खुदा और पैगंबर इस्लाम ने अब दुनिया के तबीबों के लिए बाकी कुछ नहीं छोड़ा। और वाकई मदीना तैयबा में एक हकीम साहब आ गए, कई दिन इंतजार में कि कोई आएगा तो उसको नुस्खा लिख के दिया जाएगा, कोई आया ही नहीं। नबी अलैहिस्सलाम की खिदमत में हाजिर हुए, अल्लाह के नबी मैं तो यहाँ आया था कि हकीम है कोई ना तो मेरी दुकान खूब चलेगी, खूब प्रैक्टिस चल पड़ेगी, यहाँ तो कोई आता ही नहीं। नबी अलैहिस्सलाम ने फरमाया कि यहाँ बीमारियाँ कम हैं इसलिए कि ये लोग उस वक्त खाते हैं जब सख्त भूख होती है और अभी थोड़ी सी भूख बाकी होती है कि खाना बंद कर देते हैं, पेट को खाली रखते हैं, इसलिए इनको बीमारियां नहीं होती, ये आपके पास नहीं आते। इसको आजमा के देख लीजिए, खाएं उस वक्त कि जब भूख हो। हम भूख की वजह से नहीं खाते, हम आदतन खाते हैं। सुबह नाश्ते का वक्त हो गया, भूख है या नहीं हमने खाना है। दोपहर का वक्त हो गया, भूख है या नहीं हमने खाना है। रात का वक्त हो गया, आदतन खाना है। तो एक तो आदतन खाते हैं और दूसरा जब खाते हैं तो जरूरत से ज्यादा खा बैठते हैं, इसलिए अक्सर कहते हैं जी आज बस ज्यादा खा लिया, जी ओवर ईटिंग कर लेते हैं, ओवर ईटिंग के नुकसान आते हैं। इस वक्त सबसे लंबी जिंदगी पाने वाला जो स्पीशी दुनिया में है वो क्रोकोडाइल है, मगरमच्छ। इस वक्त भी उसकी जिंदगी 150 साल, 200 साल लंबी, 250 साल लंबी, 250 साल तक इस वक्त भी उसकी जिंदगी लंबी। तो एक तो उम्र बड़ी लंबी और एक उसकी मसल स्ट्रेंथ सारे जानवरों में सबसे ज्यादा है। इतनी मसल स्ट्रेंथ है कि वो हाथी को सूंड से पकड़ के पानी में घुमा देता है, यूं कितनी बड़ी बात है। हाथी जैसे भारी भरकम टनों के हिसाब से वजन रखने वाले जानवर को वो सूंड से पकड़ते हैं और सूंड से पकड़ के उसको यूं फिरकी की तरह घुमा देता है। इतनी मसल स्ट्रेंथ है उसके अंदर, इतनी लंबी जिंदगी, इतनी स्ट्रेंथ। साइंसदानों ने लिखा कि इसकी बुनियादी वजह यह है कि यह बहुत कम खाता है। उसकी गिजा पता है कितनी, कि जिस क्रोकोडाइल का वजन 700 केजी हो, यानी बंदे का वजन 70 ग्राम 70 केजी लगाएं तो 10 बंदों के बराबर वजन हुआ, तो जिसका वजन 10 बंदों के बराबर होता है वो 24 घंटों में 700 ग्राम गिजा खाता है, पौना केजी। और माशाल्लाह पौना केजी तो एक वक्त में हम अंदर डाल जाते हैं, वो 24 घंटे में पौना केजी खाता है, अपना वजन 700 केजी। इससे अंदाजा लगाइए कि हम कितना ज्यादा खाते हैं। आप जरा कम खाने की आदत डालना शुरू कर दें, एक एक लुकमा कम करते जाएं, आप देखेंगे कि बहुत थोड़ा खा के भी आप हल्का फुल्का रहेंगे और आपकी तबीयत के अंदर हशाश जो है कैफियत रहेगी। और इसका बड़ा फायदा ये कि कम खाने की वजह से इंसान का दिमाग एक्टिव रहता है, दिमाग नहीं सोता, भूलने की मर्ज नहीं होती, इंसान बड़ा क्विक होता है अपनी बात को समझने में और दूसरे को बात समझाने में, उसकी मेमोरी तेज हो जाती है। इसलिए तलबा को चाहिए कि वो भी एतदाल के साथ खाना खाएं ताकि उनको भूलने की मर्ज ना हो। तातारखानिया में ये मसला लिखा है, यानी हमारे उलमा ने ये बात लिखी, वो फरमाते हैं कि ज्यादा खाने की बीमारियों में से एक बीमारी ये कि बिसियार खोर बंदे की बात का दूसरे के दिल के ऊपर कोई असर नहीं होता। ये हमारे मशायख ने फरमाया कि हमने इसको आजमाया है, ज्यादा खाने वाले बंदे का कई दफा, कई लोग थोड़ा खाते हैं मोटे हो जाते हैं बीमारी की वजह से, यानी तबीयत फैल जाती है, हालांकि वो बहुत थोड़ा खाते हैं। तो जरूरी नहीं कि जिसको मोटा देखें समझ लें कि ये कुंदजेन होगा, इसका ताल्लुक खाने के साथ है। जब बिसियार खोर हो, ज्यादा खाने का मरीज हो, उसके बारे में फरमाया कि उसकी बात का लोगों के दिल पे असर नहीं होता। लिहाजा बिसियार खोर वाइज जितनी मर्जी बेहतरीन तकरीरें करे, लोगों के दिलों तक उसकी बात पहुंचती नहीं है। ये अजीब बात लिखी है हमारे मशायख ने। तो इसलिए खाना पीना एतदाल के साथ मोमिन का होना चाहिए, हर वक्त खाने पीने की फिक्र में न लगा रहे और दस्तखान के ऊपर बैठकर बेकाबू भी ना हो जाया करे। मगर तबीयत के अंदर अगर हिर्स हो तो फिर बंदा बस में नहीं रहता, फिर खूब खाता है। हजरत कारी मुतय्यब रहमतुल्लाह अलैह ने लताएफ़ इल्मिया में बड़े वाक्यात लिखे हैं, इस वक्त बताने की फुर्सत नहीं, न इतना वक्त है। अजीब और गरीब वाक्यात लिखे हैं। एक बंदे का तذکرہ फरमाते हैं, उसका नाम था अशआब, अशआब तामिर, बड़ी तमा थी उसके अंदर, वो तमा में मशहूर हो गया। अशआब तामिर बड़ा मशहूर था, लोग उसकी मिसालें दिया करते थे, इतनी तमा और हिर्स थी उसके अंदर। उसका ये हाल था, लिखा है कि जब बाजार से गुजरता और मिठाई की दुकान वालों को देखता तो खड़े होके कहता, जरा बड़े बड़े लड्डू बनाओ, बड़े बड़े। वो कहते, भाई बड़े बड़े बनाने का तुम्हें क्या फायदा। कहता, क्या पता कोई लेकर मुझे तोहफा ही दे दे, क्या पता कोई लेकर मुझे तोहफा ही दे दे, तो जरा बड़े बड़े लड्डू बनाओ। उसकी तमा का ये हाल था, बहुत तामे। यहां तक कि छोटे छोटे बच्चे कई मरतबा उसे तंग करते ना और उसे कहते कि हमें कुछ दो, तो वो जान छुड़ाने के लिए कह देता, وہ تمہیں نہیں پتا سالم بن عبداللہ پیسے خیرات کر رہے ہیں بانٹ رہے ہیں. وہ کہتے ہیں ہمیں تو نہیں پتا, کہتے جاؤ ان سے لے لو. جھوٹ بولتا تھا. تو بچے بھاگتے کہ ہم سالم بن عبداللہ سے جا کے پیسے لیں, تو جب وہ بھاگتے تو پیچھے یہ بھی بھاگتا رہتا. جب آگے پہنچتے تو وہ تو تقسیم کر نہیں رہے ہوتے تھے. تو بچے کہتے کہ آپ نے جھوٹ بولا, یہاں تو کوئی نہیں تقسیم کر رہا. کہنے لگے اچھا کوئی نہیں کر رہا. ان کا ہم تو چلو آئے, تم بھاگ کے کیوں آئے؟ کہنے لگے خیال آ گیا شاید تقسیم کر رہے ہو, میں بھی لے لوں گا. تو اشعب تامع اپنی تمع میں مشہور تھا. کئی مرتبہ انسان ایسا تامع بن جاتا ہے, تمع ہوتی ہے طبیعت کے اندر. گو ہاتھ میں جنبش نہیں آنکھوں میں تو دم ہے, رہنے دو ابھی ساغر میں نہ میرے آگے. تو زیادہ کھانا انسان کے لیے نقصان دہ ہے. اور زیادہ کھانے کی حد کوئی نہیں, اس کا تعلق انسان کی عادت کے ساتھ ہے. جتنا زیادہ کھاتا چلا جائے گا حرص کی وجہ سے عادت بڑھتی چلی جائے گی. ہمارے حضرت مرشد عالم رحمت اللہ علیہ کے بڑے صاحبزادے, انہوں نے ایک واقعہ سنایا, جو سنا کے آگے چلتے ہیں. بسیار خوری پر عجیب واقعہ. یہ ان دنوں کی بات تھی کہ جب ملک میں ختم نبوت کی تحریک چل رہی تھی, حضرت مفتی محمود رحمت اللہ علیہ وہ قائد تھے, اور اللہ نے مہربانی کی تھی کہ اس وقت ختم نبوت کے بارے میں ایک قانون پاس ہوا تھا اسمبلی میں. علماء کے کہنے پر لوگوں نے گرفتاریاں شروع کر دی تھیں پیش کرنی, کبھی اس مسجد سے گرفتاری, کبھی اس سے, کبھی اس سے. ہمارے حضرت رحمت اللہ علیہ کے بڑے صاحبزادے, وہ بھی نوجوان تھے, ہمت والے تھے, انہوں نے بھی گرفتاری پیش کی. چنانچہ جیلیں بھر گئی تھیں, مگر جیل والے لوگ ان قیدیوں کا احترام کرتے تھے. وہ سمجھتے تھے یہ کوئی اخلاقی مجرم تو ہے نہیں, یہ تو ایک تحریک کے پیچھے گرفتاریاں پیش کر کے آئے ہیں. تو وہ چار دیواری کے اندر تو رکھتے, مگر ان کو کھلی اجازت آنے جانے کی ہوتی. یہ نمازیں پڑھتے, آپس میں ملتے بیٹھتے, مگر چار دیواری کے اندر ہوتے. اللہ تعالیٰ کی شان, حضرت مولانا غلام اللہ خان رحمت اللہ علیہ, شیخ القرآن, پاکستان کے بڑے معروف بزرگ گزرے, عالم گزرے, درس تفسیر ان کا بڑا مشہور تھا. پٹھان آدمی تھے اور بڑے فیاض اور بڑے سخی تھے. وہ بھی اسی جیل میں پہنچے, اور اسی کمرے میں ہمارے حضرت کے یہ بڑے صاحبزادے بھی پہنچے. جیل والوں نے کہا چلو یہ بڑے عالم ہیں اور یہ بڑے شیخ کے بیٹے ہیں, دونوں کو ایک کمرے میں رکھ دیتے ہیں. اب ان کے شاگرد بھی سینکڑوں ملنے والے آتے, اور ان کے متعلقین جو حضرت کے تھے وہ ان صاحبزادہ صاحب کو ملنے جاتے. تو کوئی جانے والا بسکٹ لے کے جاتا, کوئی جانے والا مٹھائی لاتا. اب ان کے کمرے میں روز ایک انبار لگ جاتا مٹھائی کا. دونوں سوچتے کہ چلو ایسے کرتے ہیں کہ ہم چائے بنا لیتے ہیں, اور یہ جو باقی قیدی ہیں نا, ان کو ہم روز جتنی ہمارے پاس یہ کھانے پینے کی چیزیں ہوں گی اتنے حساب سے ان کو ہم ناشتہ کروا دیں گے. چنانچہ یہ کبھی 10 بندوں کو ناشتہ کروا دیتے, کبھی 20 کو, کبھی 30 کو, سلسلہ چلتا رہتا. ایک شخص چکوال کا, اس کا نام تھا مولا بخش, وہ بھی جیل میں پہنچ گیا. اور اللہ تعالی کی شان کے شیخ القرآن نے ان کو بھی دعوت دے دی کہ آپ بھی ناشتے میں آ جانا. اب جب آپس میں مل بیٹھے رات کو کہ بھئی کل ہم نے کتنوں کو دعوت دی ناشتے کی, تو انہوں نے نام بتائے کہ میں نے اتنوں کو دی, تو مولا بخش کا بھی نام آ گیا. صاحبزادہ صاحب نے جب مولا بخش کے نام سنا, کہنے لگے شیخ القرآن صاحب یہ آپ نے کیا کیا, یہ تو پھر سب کچھ تھوڑا ہو جائے گا. وہ پٹھان بندے تھے, کہنے لگے یار یہ کون سی بات ہے, ہم ایسے کرتے ہیں کہ پہلے بلا ہی فجر کے بعد مولا بخش کو لیں گے, وہ ناشتہ کر کے چلا جائے, پھر جتنا کچھ بچے گا اتنے لوگوں کو پھر دعوت دے کے ناشتے پہ بلا لیں گے. ان کا یہ ٹھیک ہے. صاحبزادہ صاحب کہتے ہیں کہ ہمارے پاس اس دن 10 کلو مٹھائی موجود تھی پیک ڈبوں میں. ہم نے اندازہ لگایا کہ اگر ایک بندہ ایک پاؤ بھی مٹھائی کھائے تو اس کا مطلب ہے 40 بندے تو ناشتہ کر سکتے ہیں نا. میں نے 40 بندوں کے حساب سے چائے بنائی اور وہ جو مگا ہوتا ہے نا بڑا وہ بھر بھر کے پانی ڈالا ایک ایک کے لیے. اور ہم نے فجر کی نماز پڑھتے ہی مولا بخش کو بلا لیا کہ جی آئیں آپ ہمارے پاس ناشتہ کریں. کہتے ہیں جی مولا بخش صاحب آگئے اور آ کر انہوں نے چائے پینی شروع کی اور مٹھائی کھانی شروع کی. میں چائے بھرتا رہا, شیخ القرآن صاحب ان کے آگے ڈبے کھول کے رکھتے رہے. اس اللہ کے بندے نے ہمارے سامنے 10 کلو مٹھائی اور 40 مگے چائے وہ پی لی. کہتے ہیں ہم حیران. جب اس نے کھا لیا پی لیا اب مولا بخش نے ادھر ادھر بھی دیکھا, ادھر ادھر دیکھنے کے بعد وہ شیخ القرآن صاحب سے کہنے لگا کہ حضرت مجھے ذرا اجازت دیں مجھے جلدی جانا ہے. شیخ القرآن صاحب کہے کہ اس نے اتنا کھا لیا کہ اب اس کے پیٹ میں مروڑ اٹھ رہا ہے اور برداشت نہیں اس لیے جلدی جانا چاہتا ہے. تو شیخ القرآن صاحب نے کہا کہ بھائی اتنی جلدی کیا ہے مولا بخشا کیوں اتنا جلدی جاتے ہو؟ کہتے حضرت جلدی میں اس لیے جا رہا ہوں کہ میرا ناشتہ چودھری فضل الہی کے پاس ہے. انہوں نے مسجد میں بیٹھ کے یہ بات سنائی اور کہنے لگے کہ میں 100% ٹھیک بات سنا رہا ہوں. حیران ہوتے ہیں اتنا بھی انسان کھانے کا مریض بنتا ہے کہ اس نے 40 بندوں کا ناشتہ کھا لیا اور ابھی کہتا ہے کہ ناشتہ میرا فلاں بندے کی طرف ہے. اس کا تعلق عادت کے ساتھ ہے. بندہ عادت بڑھاتا جائے تو عادت ایسی بن جائے گی اور عادت گھٹاتا جائے تو عادت نیکوکاروں والی بن جائے گی. تو ایک اصول یاد رکھیے کہ نبی علیہ السلام کی تعلیمات یہ ہیں کہ انسان کھانا کھائے جب بھوک لگی ہوئی ہو اور تھوڑی سی بھوک باقی ہو اس وقت کھانا بند کر دے, چاہے 2 لقمے کم کھائے یا 3 لقمے کم کھائے. اگر یہ عادت ہوگی انشاءاللہ صحت ہوگی, اللہ تعالی بیماریوں سے محفوظ فرما دیں گے. ہمارے مشائخ نے فرمایا کہ جب شکم سیر ہوتا ہے تو سب اعضاء شہوت کے بھوکے ہوتے ہیں. جتنا پیٹ بھرتا جاتا ہے اعضاء شہوت کے اتنے بھوکے ہوتے چلے جاتے ہیں. پیٹ بھر جائے گا اعضاء شہوت کے بھوکے ہو جائیں گے, ان کو شہوت کی بھوک لگ جائے گی, اب بندہ اپنے قابو میں نہیں. چنانچہ کہتے ہیں جی کیا کریں, نظریں قابو میں نہیں, خیالات قابو میں نہیں. یہ جو نظریں قابو میں نہیں ہوتی, خیالات قابو میں نہیں ہوتے, عام طور پر اس کا تعلق بسیار خوری کے ساتھ ہوتا ہے. ڈٹ کے کھانے کی عادت ہے, شہوت قابو میں نہیں ہوتی. اور یاد رکھیں کہ شہوت وہ شیرینی ہے جو اپنے چکھنے والے کو ڈس لیا کرتی ہے. جو اس لائن پہ چلا اس کا نتیجہ بربادی کے سوا کچھ نہیں ہوا, اس کی بھی کوئی انتہا نہیں. جیسے کھانے پینے کی کوئی حد نہیں نا, شہوت کی بھی کوئی حد نہیں. انسان کی عادت کے ساتھ اس کا تعلق ہے. جیسے ایک روٹی کی عادت بنا لے تو انسان اسی پہ خوش ہے, 2 کی عادت بنا لے اس پہ خوش ہے, اسی طرح انسان کی شہوت کا تعلق ہے. جو معمول اپنی طبیعت کے لیے انسان بنا لے طبیعت اسی کے اوپر سیٹ ہو جاتی ہے. لہذا نیکوکار لوگ اعتدال کے ساتھ زندگی گزارتے ہیں اور بدکار لوگ اپنی اس شہوت کی قوت کو ضرورت سے زیادہ استعمال کر کے جوانی کے اندر بوڑھے ہو کے بیٹھ جاتے ہیں. اس کی کوئی حد نہیں, جتنا اس کو ایکسپلوائٹ کریں گے یہ بڑھتی جائے گی, تسلی کبھی نہیں ہوگی. 10 روٹیاں کھا کے بھی بندے کو بھوک محسوس ہوگی. اسی طرح شہوت جتنی مرضی مرتبہ انسان اس تقاضے کو پورا کرے اس کو پھر اپنے اندر اس کی بھوک محسوس ہوگی. تو اس کا تعلق کنٹرول کے ساتھ ہے. अकलमंद लोग इस जज्बे को एतदाल में रखते हैं। हमारे मशाइख ने फरमाया, शहवत के कीड़े को इब्तदा में मार डालो आसान है, शहवत के कीड़े को इब्तदा में मार डालो इसका मारना आसान है, अगर नहीं मारोगे ये कीड़ा अजदहा बनकर एक दिन तुम्हारे गले में कुंडली डालेगा। तो इस रास्ते पर जो चल पड़ा उसका वापस लौटना फिर बड़ा मुश्किल हो जाता है। इसलिए दीन इस्लाम ने शुरू से पाबंदियां ही लगा दी, मसलन गैर महरम की तरफ आंख उठा के देखना ही नहीं। देखा कैसी प्यारी तालीम है, वो कहते हैं ना जिस मंजिल पे नहीं जाना उसका रास्ता ही क्या पूछना। जब गुनाह ही नहीं करना, जिना के करीब ही नहीं जाना तो आंख उठा के ही क्या देखना। तो शरीयत ने पहले कदम पे बंद कर दिया, आंखों को काबू में रखो। इमाम रब्बानी मुजद्दद सानी रहमतुल्लाह फरमाते हैं, जिसकी आंखें काबू में नहीं उसका दिल काबू में नहीं, और जिसका दिल काबू में नहीं उसकी शर्मगाह काबू में नहीं। दिल का फैसला आंखें करती हैं। इसलिए फरमाया कुल للمؤمنین یغضوا من ابصارهم, ईमान वालों से कह दिए अपनी निगाहों को नीचा रखें। तो निगाहों को नीचा रखना इसका बुनियादी इलाज है, आदतन नीचे रखें। हमें तो आज नीचे रखने की आदत ही नहीं ना। हजरत मौलाना अब्दुल कादिर राय पुरी रहमतुल्लाह अलैह वो खुद फरमाते हैं कि मैंने जब कुरान पाक में पढ़ा कि ईमान वालों से कह दीजिए निगाहें नीची रखें, तो मुझे निगाहें नीची रखने की आदत पड़ी। मैं बाहर तो नजर नीची रखता ही था, घर में भी नजर नीची रखता, हत्ता के हकीकी बहन के चेहरे को भी न देखता। कि शरीयत ने यह नहीं कहा कि न महरम को न देखो, शरीयत ने कहा है निगाहें नीची रखो, निगाहें नीची रखता। फरमाते हैं निगाहें नीची रखते रखते एक वो वक्त आ गया कि मैं अपनी सगी बहन की शक्ल भूल गया। अगर उसको दूसरी लड़कियों के साथ बिठा दिया जाता मैं शक्ल से ना पहचान पाता, हां जब वो बोलती मैं आवाज से अपनी बहन की आवाज को पहचाना करता था। तकवा की इंतहा देखिए कि महरम औरतों की शक्लों को भी नहीं देखा करते थे, चे जाए कि आज का नौजवान गैर महरम की शक्लों से अपनी निगाहों को हटा नहीं पाता। भाई ये ठप्पे तो नए से नए, अल्लाह ताला ने एक से दूसरे की शक्ल अलहदा बनाई, इसकी कोई इंतहा नहीं। जितना देखेंगे हिर्स बढ़ती चली जाएगी, हवस बढ़ती चली जाएगी, लिहाजा इसका अंजाम सिवाय गुनाह के और कुछ नहीं। इसलिए इसका इलाज है कि इसको काबू किया जाए। तो लवा पूछते हैं कि हजरत कोई हल बताएं। पहला हल, अपनी निगाहों को नीचे रखने की आदत डालिए, और ये आदत बनाने से बन जाती है। नीचे निगाह रखने की आदत डाले, शुरू में नहीं कंट्रोल होता, चंद दफा होता है, अपने आप को मलामत कीजिए फिर निगाह नीचे रखिए, फिर मलामत कीजिए निगाह नीचे रखिए, हत्ता के आदत ही बन जाएगी। तो निगाह को नीचे रखना अपने इज्जत और नामूस की हिफाजत की बुनियाद है। नबी अलैहिस्सलाम ने इरशाद फरमाया, तुम अपनी निगाहों को नीचा रखो अगर से किसी मादा बकरी की शर्मगाह ही क्यों ना। यानी इंसानों की तरफ तो क्या, जानवरों की तरफ भी ऐसी जगह पर नजर उठाने से मना फरमा दिया। इसलिए पाकीजा जिंदगी होती थी। इमाम आजम रहमतुल्लाह अलैह के जमाने में एक नौजवान आया, जवान हो चुका था, तो हजरत से मसला पूछते पूछते कहने लगा, हजरत औरत का पोशीदे आजा की शक्ल कैसी होती है मुझे तो इतना भी पता नहीं है। यानी इतना पाकीदा माहौल था कि बच्चे जवान हो जाते थे और उनको इतना नहीं पता होता था कि मर्द और औरत के जिस्म में फर्क क्या होता है। ऐसा पाकीदा माहौल था। تبھی وہ محدث بنے، مفسر بنے، فقی بنے. اور آج کل تو بچے چھوٹے ہوتے ہیں، چھوٹے بچوں کے سامنے ماں باپ اپنے حرکات میں لگے ہوتے ہیں، دھیان ہی نہیں کرتے کہ چھوٹے بچے اگرچہ بول نہیں سکتے، دیکھ رہے ہیں ان کے دماغوں کے اندر یہ منظر پرنٹ ہو رہے ہیں، میڈیکلی ثابت ہو رہا ہے. میڈیکلی اب ڈاکٹروں نے اس کو پروو کر دیا کہ چھوٹا دودھ پیتا بچہ سویا ہوا تھا، اس کے سامنے میاں بیوی نے ایک دوسرے کے ساتھ ہم بستری کا تعلق کیا، اس بچے کے دماغ کے اندر وہ منظر پرنٹ ہو گیا. حالانکہ وہ بچہ بھی دودھ پیتا چھوٹا تھا، اس بچے کو سمجھ ہی نہیں تھی اس کے دماغ میں. اس لیے شریعت نے منع کیا کہ ایسے معاملات کے لیے پرائیویسی ہونی چاہیے. اور عام ان باتوں کو، شریعت کی باتوں کو خیال نہیں رکھتے، نتیجہ اولاد بے حیا بن جاتی ہے. ہم سمجھتے ہیں چھوٹے ہیں جی، یہ 2 سال کا ہے جی، یہ 3 سال کا ہے جی، ہمیں کیا پتا کہ اس کا دماغ ابھی کیمرے کی طرح فوٹو لینے کے قابل بن چکا ہے. دو فتنے ہیں دنیا میں، ایک مال اور ایک جمال. دو فتنے ہیں دنیا میں، ایک مال اور دوسرا مردوں کو جمال کے فتنے نے تباہ کر دیا، عورتوں کو مال کے فتنے نے تباہ کر دیا. مردوں کے لیے جمال فتنہ، عورتوں کے لیے مال فتنہ. اب موٹی بات آپ نے سمجھ لی تو اگلی ڈیٹیل سمجھنی آپ کے لیے آسان ہو جائے گی کہ مردوں کے لیے جمال فتنہ اور عورتوں کے لیے مال فتنہ. چنانچہ مرد بھوکا، جہاں ذرا دیکھا جمال ادھر دل دے بیٹھا. اس لیے شریعت نے آنکھ کے پردے کو بند کرنے کا حکم دیا. اللہ رب العزت کی نظر میں حسن ظاہر کی کوئی قیمت نہیں. اللہ تعالی کی نظر میں حسن ظاہر کی کوئی قیمت نہیں. قرآن مجید میں حضرت یوسف علیہ السلام جب بکے پہلی مرتبہ تو فرمایا گیا وشروہ بثمن بخس دراہم معدودہ. کتنے میں بکے؟ چند کھوٹے سکوں کے بدلے. حالانکہ لڑکپن کی عمر تھی اور اس عمر میں ویسے ہی بچے کے چہرے پہ معصومیت ہوتی ہے، بچے کا چہرہ زیادہ جاذب نظر ہوتا ہے. اور یوسف علیہ السلام تو مادرزاد حسین تھے، تو اس وقت حسن کی معراج تھی. مگر بکے کتنے میں؟ وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُودَ. قیمت لگی تو چند سکے اور وہ بھی کھوٹے. تو معلوم ہوا کہ اللہ رب العزت کے نزدیک حسن ظاہر کی قیمت چند کھوٹے سکوں کے سوا کچھ نہیں. حسن کے پیچھے بھاگنے والوں، تم چند کھوٹے سکوں کی متاع کی خاطر اپنے رب کو ناراض کر رہے ہوتے ہو. ایک فتنہ ہے مال، اس مال کی حرص بھی انسان کو کہیں کا نہیں چھوڑتی. اللہ تعالی نے فرمایا وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ. حُبًّا جَمَّا، ایسی مال کی محبت ہوتی ہے. ڈلتی چھاؤں سے کیا محبت کرنی، بالکل اسی طرح مال سے کیا محبت کرنی. اپنا مال وہ جس کو انسان نے زندگی میں آخرت کے لیے خرچ کر دیا، دین کے لیے خرچ کر دیا، وہ مال اپنا ہے. جو موجود ہے یہ مال اپنا نہیں، یہ مال وارثوں کا ہے. जवाब बंदे को देना पड़ेगा, और क्यामत के दिन जवाब बंदे को देना पड़ेगा और ऐश आराम आने वाले करेंगे। इसलिए फरमाया अनफिक उनफिक अलै, खर्च करो तुम पर खर्च किया जाएगा, यानी तुम अल्लाह के रास्ते में दोगे अल्लाह ताला तुम्हें अता फरमाएंगे। ये भी फरमाया अनफिक युनफिक अलै, खर्च करोगे तुम पर खर्च किया जाएगा। और बाद बुजुर्गों ने फरमाया अनफिक माफिल जईब याती का मिनल गईब, खर्च करो जो तुम्हारी जेब में है तो आएगा जो कुछ के गैब में है। तो दीन के लिए खर्च करने को नफक कहते हैं, नान नफका। नफक क्यों? कि नफक के बुनियादी माना सुरंग के होते हैं, टनल के होते हैं, टनल के। और ये अजीब बात है कि टनल में से ट्रैफिक पहले वाली निकलती है तो नई दाखिल हो सकती है, पहली चीज निकलेगी तो तब दूसरी चीज दाखिल होगी ना। तो इस अल्लाह के रास्ते में खर्च करने के लिए नफक का लफ्ज इस्तेमाल किया। क्या मतलब? जो तुम्हारी जेब में है दीन के लिए निकालोगे, हम उस खाली जगह को अपने खजानों से फिर पुर फरमा देंगे। इसलिए नबी अलैहिस्सलाम फरमाते थे अनफिक बिलाला वला तख्श मिन ज़िल अर्श इख़लाला, ए बिलाल खर्च कर दीजिए और अर्श वाले से कमी का डर मत कीजिए। जो इंसान अल्लाह के रास्ते में खर्च करता है, जितना खर्च करता है अल्लाह ताला उससे ज्यादा उसे अता फरमा देते हैं। इंग्लिश में किसी ने इसका तर्जमा किया कि स्पेंड एंड गॉड विल सेंड, स्पेंड अल्लाह के रास्ते में खर्च करो एंड अल्लाह विल सेंड। अगर स्पेंड नहीं होगा तो सेंड भी नहीं होगा। चुनाचे दीन के लिए खर्च नहीं करते अल्लाह ताला ऊपर से भेजते नहीं। माल बेहतरीन गुलाम है, माल बेहतरीन गुलाम है मगर बदतरीन आका है। अगर मातहत बना के रखें तो बेहतरीन मातहत है, और अगर आका बना के रखें तो बदतरीन आका है। कुरान मजीद में माल की अच्छाइयां भी बयान हुई और माल की बुराइयां भी बयान हुई। कुरान मजीद में माल की अच्छाइयां भी बयान हुई और माल की बुराइयां भी बयान हुई। ला तुल्हिकुम अमवालुकुम, तुम्हारे माल तुम्हें हलाक न कर दे। तो बुराइयां भी बयान हुई, अच्छाइयां भी बयान हुई। उलमा ने कहा कि इसका मतलब ये हुआ अच्छे मकसद के लिए खर्च हो रहा है तो माल अच्छा है, और बुरे मकसद के लिए खर्च हो रहा है तो माल बुरा है। लिहाजा कुछ खुश नसीब होते हैं कि जिनको अल्लाह ताला माल भी देता है और वो इस माल के जरिए अल्लाह का कुर्ब हासिल कर रहे होते हैं। जैसे सैयदना उस्मान गनी रजी अल्लाह अन्हु खूब खर्च करते थे, कभी मुसलमानों के लिए पानी का कुआं खरीद के वक्फ कर रहे हैं, कभी पूरा का पूरा काफला ऊंटों से, ऊंटों का सामान से भरा हुआ मदीना में कहत पड़ गया और ऐन उस मौके पे किसी का माल आया नहीं। हजरत उस्मान गनी लानो का काफला आया, सैकड़ों ऊंट जो खाने पीने की चीजों से लदे हुए थे। अब मदीना के ताजर आ गए, कहने लगे जनाब दुगनी कीमत पे खरीदने को तैयार, किसी ने कहा तीसरी कीमत पे, किसी ने कहा चार गुना कीमत पे, लोगों ने कहा कि पांच गुना नफे पर खरीदने के लिए तैयार हैं। मान लगे नफा थोड़ा है, वो हैरान, पांच गुना कीमत हम दे रहे हैं होलसेल में और ये कह रहे हैं कि अभी फायदा थोड़ा है। पर मान लगे हाँ मुझसे एक ऐसा खरीदार भी है जो 700 गुना नफे पर इसको खरीदने के लिए तैयार है, मैं इसे उसके क्यों ना हवाले करूं। ये कहकर सारा माल मदीना के लोगों के ऊपर तकसीम करवा दिया। तो ये लोग हैं जो माल के जरिए अपनी आखिरत कमाते हैं। चिनाते हदीस पाक में आते हैं ईद का दिन
نبی علیہ السلام عید پڑھنے کے لیے جانے لگے، سیدہ فاطمہ تو سیدہ عائشہ صدیقہ رضی اللہ عنہ نے عرض کیا، اے اللہ کے نبی کچھ ہمیں دے دیجئے خرچ کرنے کے لیے، مدینہ کی بیوائیں مدینہ کے یتیم آئیں گے، ہم گھر میں کچھ پکا لیں، پیسے سے منگوا لیں تاکہ جب وہ لوگ آئیں تو ان کو ہم عید کے دن کچھ دے سکیں. نبی علیہ السلام نے فرمایا میری جیب میں تو اس وقت کچھ نہیں. خاموش ہو گئیں. نبی علیہ السلام عید کے لیے تشریف لے گئے. جب عید کی نماز پڑھ کے آئے تو گھر میں دیکھا کہ سب کچھ پکا ہے، گھر والے بھی کھا رہے ہیں اور لینے والوں کی بھی قطار لگی ہوئی ہے، ان کو بھی دیا جا رہا ہے. تو نبی علیہ السلام بڑے حیران ہوئے، پوچھا عائشہ یہ سب کچھ کیسے آ گیا؟ عرض کیا اللہ کے نبی جب آپ مسجد میں تشریف لے گئے تو پیچھے عثمان غنی رضی اللہ عنہ نے آپ کی ہر ہر بیوی کے گھر ایک اونٹ سامان سے لدا ہوا تحفے اور ہدیے کے طور پر بھیجا، ہم نے اس کو پکایا، خود بھی کھا رہے ہیں اور اپنے لوگوں کو بھی دے رہے ہیں. نبی علیہ السلام کا دل خوش ہوا، فرمایا یا رحمان سہل الحساب علی عثمان، اے رحمان اس عمل کے بدلے عثمان کا حساب آسان کر دیجئے. چنانچہ علماء نے لکھا ہے قیامت کے دن سیدنا عثمان غنی لانوں کا حساب بہت آسانی کے ساتھ ہو جائے گا. تو اس طرح مال کو اللہ کے راستے میں خرچ کرنے والے ان کو تو یہ مال اللہ کا قرب عطا کرے گا، اور جو لوگ فقط دنیا ہی میں انویسٹمنٹ کرتے رہتے ہیں یا گن گن کے رکھتے رہتے ہیں اور ان کو دین پہ خرچ کرنے کی توفیق نہیں ہوتی، یہ مال قیامت کے دن ان کے لیے وبال بن جائے گا. ایک شخص نے کسی کو گالیاں دی، دوسرے نے جواب میں کہا اللہ تجھے صحت والی لمبی زندگی دے اور بے حد و حساب مال عطا کرے. لوگ بڑے حیران ہوئے کہ ایک نے دی گالیاں اور دوسرے نے دی دعائیں. وہ کہنے لگے بھائی یہ کیا کہ اس نے تو تمہیں ایسی گالیاں دی اور تم نے آگے سے ایسی دعائیں دی. کہنے لگا دعا کوئی نہیں دی. ان کا کیا دیا؟ کہنے لگے میں نے اس کو وہ بات کہی کہ اللہ اس کو صحت والی لمبی زندگی دے اور اس کو بے حد و حساب مال دے. جس بندے کو صحت والی لمبی زندگی ملے اور بے حد و حساب مال ملے وہ بندہ گناہوں میں ڈوب جاتا ہے حتیٰ کہ ایمان کا خطرہ ہو جاتا ہے. میں نے ایسی بات کہی اس کے ایمان کو خطرے میں ڈال دیا. ہم آج اسے خطرہ ہی نہیں سمجھتے، اور واقعی جب بے حد و حساب مال ہوتا ہے ایمان کا خطرہ ہو جاتا ہے. اس لیے اللہ تعالیٰ مال دے تو انسان اپنے رب سے عافیت بھی مانگے، اے اللہ ایمان بچائے رکھنا، ایمان بچائے رکھنا. دین اس مال کے بڑے فائدے ہیں. مثال کے طور پہ انسان حج کر سکتا ہے، عمرہ کر سکتا ہے، تالیف قلب کے لیے غربا پہ خرچ کر سکتا ہے، اپنی عزت و آبرو کی حفاظت کر سکتا ہے، انسان مسجد مدرسہ بنوا سکتا ہے، ڈسپنسری بنا سکتا ہے، لوگوں کے لیے وقت کے لیے بہت سارا کچھ جو ہے خرچ کر سکتا ہے. مال کے بہت سارے فائدے بھی ہیں مگر اس کے چند نقصانات بھی ہیں. توجہ فرمائیے. ایک نقصان یہ کہ جب مال زیادہ ہوتا ہے تو گناہ کرنا آسان ہو جاتا ہے. جب مال زیادہ ہوتا ہے نا تو گناہ کرنا آسان ہو جاتا ہے. ہم جی کاروبار کے لیے جا رہے ہیں، اب واپس منہ کالا کر کے لوٹتے ہیں. کیوں؟ پیسہ تھا، خرچ کر کے گناہ کر بیٹھے. تو مال کے نقصانات میں سے ایک نقصان کہ گناہ کرنا آسان ہو جاتا ہے. دوسری بات، عیش و آرام کی وجہ سے عبادت میں سستی آ جاتی ہے. چنانچہ عیش و آرام کی زندگی ہوتی ہے نا امیر بندے کی، لہذا عبادت میں سستی کر بیٹھتے ہیں. پھر مال کے حساب و کتاب کی فکر ایسی ہوتی ہے کہ وہ نماز میں بھی چین سے نہیں کھڑا ہونے دیتی. چنانچہ جیسے مولانا حبیب اللہ صاحب فرما رہے تھے کہ چار رکعتوں میں چار دکانوں کا حساب، وہ پھر یہی ہوتا ہے کہ سارا دن یہ دکان کے اندر सारा दिन ये दुकान के अंदर, और जब रात आई तो दुकान इसके अंदर। नमाज में भी खड़ा हिसाब कर रहा है। और एक इसका ये नुकसान है कि क्यामत के दिन अपने सारे माल का हिसाब देना पड़ेगा, कमाया कहां से, लगाया कहां पे। दो बातें, कमाया कहां से, लगाया कहां। इसलिए नबी अलैहिस्सलाम ने फरमाया क्यामत के दिन मेरी उम्मत के गुरबा मेरी उम्मत के अमीरों से 500 साल पहले जन्नत में भेज दिए जाएंगे। अब यही बात कोई छोड़ी है? हाँ, कई लोग ऐसे होते हैं दरवेश सिफत, अल्लाह उनको माल भी देता है और वो फकीर होते हैं, मालदारी के अंदर रहते हुए फकीर होते हैं। चुनाती ऐसे बादशाह गुजरे, अल्तमश वक्त का बादशाह है, फकीरों जैसी जिंदगी है। औरंगजेब आलमगीर वक्त का बादशाह है, फकीरों जैसी जिंदगी है। नूरुद्दीन जंगी वक्त का बादशाह है और फकीरों जैसी जिंदगी है। तो कई ऐसे भी खुश नसीब होते हैं कि वक्त के बादशाह भी होते हैं और अल्लाह ताला उनको फकीरों वाली जिंदगी भी अता फरमा देता है। अब इस माल की मोहब्बत से बचने का इलाज क्या है? हमारे मशाइख ने फरमाया कि इसका इलाज यह है कि इंसान मियाना रवि इख्तियार करे, मॉडेस्टी। इसका इलाज क्या है? मॉडेस्टी। शो शा फू फा, इसमें लग के इंसान तबाह होता है। जब अल्लाह ने दिया तो अल्लाह की नेमत समझे, मगर मॉडेस्टी इख्तियार करे। मॉडेस्टी इसका सबसे बेहतरीन इलाज। और एक बात यह कि अल्लाह के रास्ते में खूब सखावत करे। जब माल बड़ा अल्लाह दे तो दिल भी बड़ा अल्लाह से मांगे। माल बड़ा होना और चीज है और दिल बड़ा होना और चीज है, इन दोनों में फर्क है। पिछली दफा एक वाक्य इस आजिल में सुनाया था कि हम लोग ने वाशिंगटन में जिन दिनों अपना मरकज बनाया दारुल हुदा के नाम से, अल्हम्दुलिल्लाह एक लोगों के अंदर खुशी की लहर थी जो चल रही थी। फाइनल पेमेंट करनी थी, लोग खुद ब खुद आके पैसा इकट्ठा कर रहे थे। चूंकि 2.5 मिलियन डॉलर की वो इमारत थी जो कॉलेज था, उसको खरीद के मस्जिद मदरसा और इसमें कन्वर्ट किया गया। और अल्हम्दुलिल्लाह के वाशिंगटन एरिया में ये सबसे पहली मस्जिद है जो मुसलमानों को अल्लाह ताला ने इतनी प्राइम जगह पर अता फरमाई। कैसी आबाद हुई? अल्हम्दुलिल्लाह। एक वो वक्त था कि जब 5 बंदे जुमा की नमाज में होते थे तो हम शुक्र का सजदा करते थे। 5 बंदे जुमा की नमाज में आ जाते तो हम शुक्र का सजदा करते कि अल्हम्दुलिल्लाह। फिर पाकिस्तानी एम्बेसी वालों ने वैगन भेजनी शुरू कर दी, अमले को भेजा, 25 बंदे उसमें आ गए। हमने 2 रकत शुक्राने के पड़े, अल्हम्दुलिल्लाह 5 थे आज 30 हो गए। जुमे में कोई नहीं आता था, वो माहौल। अल्हम्दुलिल्लाह आज इस वक्त की आज आते हुए जुमा पढ़ा के आया, उस मस्जिद के अंदर एक वक्त में 900 बंदे जुमा पढ़ते हैं और उस मस्जिद में हर जुमा के दिन 3 जमातें होती हैं। लोग 900 आते हैं और जुमा की नमाज पढ़ के चले जाते हैं, फिर नए लोग आते हैं, फिर खुतबा होता है, जमात होती है, पढ़ के चले जाते हैं, फिर तीसरी मर्तबा लोग आते हैं। अल्लाह ने उस एरिए के अंदर कितने मुसलमान पैदा फरमा दिए, अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह। बहरहाल उसकी पेमेंट करने का वक्त था। एक साहब आए, कहने लगे हजरत बस मेरा जरा पर्दा रख लेना, मैं दे नहीं सकता, लोग मुझे भी आके पूछेंगे, मैं उनको कह दूंगा कि मैंने हजरत से बात कर ली है, यानी वो समझेंगे कि इसने पेमेंट करवा दी। हमने कहा बहुत अच्छा, खर्च करने में तो तीवे नफ्स की बात है, दिल की खुशी, जो दिल की खुशी से खर्च करे तो वो पैसा है जो बरकत वाला है, वरना उसमें बरकत ही नहीं होती। हमने कहा बहुत अच्छा, اب اس نے لوگوں کو یہی کہہ دیا جی آپ نے کتنی ڈونیشن آپ نے کتنی ڈونیشن, تو دوستوں میں بیٹھ کے پھر اونچی باتیں کرتے ہیں نا, اور جی میں نے بھی ڈونیشن بس میں نے حضرت صاحب سے بات کر لی ہے, یعنی ایسی بات کی کہ اس نے کوئی بڑی اماؤنٹ جا کے دلوا دی ہے. ہم بھی خاموش ہیں کہ اگر کسی کا پردہ رہے تو بہت اچھا. کسی نے پوچھا بھی صحیح کہ جی فلاں نے کتنے پیسے دیے, ہم نے کہا بھائی اس نے بھی آ کے اپنی بات کر دی, لوگ مطمئن ہو گئے. اللہ تعالیٰ کی شان کہ جو کہنے لگا کہ میری حالت ہے کہ میں $10 بھی مسجد کے لیے نہیں دے سکتا, میرا پردہ رکھ لینا. ہم نے کہا بہت اچھا پردہ رکھ لیا. ایک ہفتے کے بعد ایک نوجوان آیا, بیعت ہوا, اس نے توبہ کی, کہنے لگا بس میں نے آج سچی توبہ کر لی حضرت, میں بڑا برا, ابھی لتا منگیشکر آئی ہوئی تھی اور اس کا جو ہے کنسرٹ تھا اور لوگ اس پہ گئے ہوئے تھے, حضرت میں بھی وہاں گیا اور میں نے بڑا گناہ کیا, میں بڑا نادم ہوں, اور حضرت بڑے لوگ وہاں گئے ہوئے تھے. تو اس نے پتہ نہیں کیسے اس بندے کا نام لیا, حضرت سب سے آگے ٹکٹ خریدنے والا فلاں بندہ تھا اور اس نے اپنے گھر کے 11 بندوں کے لیے $100 پر پرسن کے حساب سے ٹکٹ خریدی تھی. حیران رہ گئے کہ جو بندہ آ کے کمٹمنٹ دے رہا ہے کہ میں $10 مسجد کے لیے نہیں خرچ کر سکتا, وہ کسی کا گانا سننے کے لیے گھر کے 11 افراد کے لیے $100 کے حساب سے $1100 کی ٹکٹ وہاں خرید رہا ہے. اس دن یہ بات سمجھ میں آئی کہ واقعی مال اللہ تعالیٰ اگر دیتا ہے حلال کا تو پھر اس کو خیر کے راستے میں خرچ کرنے کی توفیق دیتا ہے, جب حلال کا ہوتا نہیں تو خیر پر خرچ کرنے کی توفیق ہی نہیں ہوتی. مسجد کے لیے $10 کی توفیق نہیں تھی اس بندے کو. تو واقعی بات ٹھیک ہے, امام مالک رحمۃ اللہ فرماتے تھے کہ ہم مال کے خرچ کرنے سے مال کی آمد کا اندازہ لگا لیا کرتے ہیں. یہ دیکھتے ہوئے کہ مال خرچ کہاں ہو رہا ہے ہمیں پتہ چل جاتا ہے کہ مال کی آمد کیسے ہے. اگر دین پہ خرچ ہو رہا ہے تو اس کا مطلب ہے آمد نیک ہے, حلال ہے, اور اگر برائیوں پہ خرچ ہو رہا ہے اس کا مطلب ہے کہ مال حرام کا ہے. بات چل رہی تھی حرص کی. نبی علیہ السلام نے ارشاد فرمایا الدنیا جیفتن و طالبوہا کلاب, کہ دنیا مردار ہے اور اس کا طلبگار اس کے طلب کرنے والے کتے ہیں. یعنی دنیا کو مردار کہا اور طلب کرنے والوں کو کتے سے تشبیہ دی. ذرا توجہ فرمائیے, علماء نے لکھا ہے کہ کوا بھی مردار کھاتا ہے, کتا بھی مردار کھاتا ہے, کوے سے تشبیہ نہیں دی, کتے سے تشبیہ دی. اس کی بنیادی وجہ ایک تو یہ کہ کوا جب کسی مردے کو دیکھتا ہے تو شور مچاتا ہے تاکہ اور بھی آئیں اور ہم سب مل کے کھا سکیں, لیکن کتا جو ہے وہ بڑے سے بڑے مردار کو بھی خاموشی سے اکیلا کھاتا ہے. دنیا دار بندہ وہ بھی اسی طرح خاموشی کے ساتھ سب نفع خود حاصل کرنا چاہتا ہے, اس لیے کتے کے ساتھ زیادہ مشابہت ہے. نمبر دو, کوا باقی جانوروں کا گوشت تو کھاتا ہے مگر مردہ کوے کا گوشت نہیں کھاتا. یعنی کوے کو مار کے لٹکا دے کوئی کوا اس کا گوشت نہیں کھائے گا, تو وہ مردہ کوے کا گوشت نہیں کھاتا, لیکن کتے کے اندر حرص ہے لہذا وہ مردہ کتے کو بھی کھا لیتا ہے. دنیا دار کے اندر بھی یہی عادت کہ وہ عبرت نہیں پکڑتا, وہ بھی اپنے بھائی کا گوشت کھا رہا ہوتا ہے. دونوں کاروبار میں شریک ہیں, جان بوجھ کے ایک بندہ دوسرے کا پیسہ وہ ناجائز طریقے سے کھا رہا ہوتا ہے, تو کتے سے مشابہت زیادہ. تیسری بات, فرمایا کہ ایک کوے کو کہیں مار دیا جائے تو باقی کوے وہاں نہیں آتے, عبرت پکڑتے ہیں, لیکن کتے کو جہاں مار دیں دوسرا کتا وہاں آتا ہے, عبرت نہیں پکڑتا. دنیا دار کا بھی یہی حال کہ وہ دیکھتا ہے کہ الٹے سیدھے کام کرنے والوں کا انجام کیا ہوا, سبق نہیں سیکھتا, پھر بھی وہی کام کر کے وہ بھی تباہی میں پڑ رہا ہوتا ہے. تو دنیا دار بندے کو گویا کتے سے زیادہ مشابہت ہے. پھر چوتھی بات یہ کہ کوا دن میں تو کھاتا ہے مردار کا گوشت مگر رات کو گھونسلے میں چلا جاتا ہے، جبکہ کتے کی عادت دن میں گوشت کھاتا ہے رات میں بیٹھ کے پہرا دیتا ہے. وہی کہ کوئی اور کتا آ کے نہ کھائے دن میں بھی رات میں بھی. اور یہی دنیا دار کی مثال کہ سارا دن کاروبار میں لگا رہتا ہے اور جب رات آتی ہے تو کاروبار کے حساب میں لگا رہتا ہے. کتے سے مشابہت زیادہ. اور پھر پانچویں بات کہ کوا ملائم گوشت کھاتا ہے ہڈیاں نہیں کھاتا، لیکن کتا ملائم گوشت بھی کھاتا ہے ہڈیاں بھی چبا جاتا ہے. یہی حال دنیا دار کا، فقط اصل زر واپس نہیں لیتا، قرضہ دیا تو سود بھی مانگتا ہے، بلکہ سود در سود مانگتا ہے، سود کے اوپر سود مانگتا ہے. تو معلوم ہوا کہ دنیا دار کی مثال کوے سے نہیں کتے کے ساتھ زیادہ ہے. صدق رسول اللہ صلی اللہ علیہ وسلم، ہمارے محبوب نے سچ فرمایا، الدنیا جیفت و طالبوہا کلاب. آخری بات ایک سن لیجئے کہ جانوروں میں سب سے زیادہ حرص کتے میں ہوتی ہے. کل اس کی 10 صفات گنوائی گئیں، اولیاء والی صفات ہیں، مگر حرص کی ایک بری عادت نے اس کی صفات کے اوپر پانی پھیر دی. اس کا مطلب ہے اگر کوئی بندہ 10 اولیاء والی صفات رکھے گا لیکن اس کے ساتھ اس کے اندر حرص ہے، یہ حرص کی عادت 10 صفات کے اوپر پانی پھیر دے گی. چنانچہ پتنگوں میں سب سے زیادہ قناعت مکڑی کے اندر ہے. بات بڑی عجیب ہے، پتنگوں میں سب سے زیادہ قناعت، قناعت کہتے ہیں کہ تھوڑے پہ راضی ہو جانا، سب سے زیادہ قناعت کس میں ہے؟ مکڑی میں ہے. اور سب سے زیادہ حرص مکھی میں ہے. سب سے زیادہ قناعت کس میں ہے؟ مکڑی میں. اور سب سے زیادہ حرص کس میں؟ مکھی میں. مکھی بہت حریص سمجھی جاتی ہے، ہر جگہ پہ بیٹھ کے کچھ نہ کچھ لیتی ہے. تو سب سے زیادہ حرص کس میں؟ مکھی میں. اور سب سے زیادہ قناعت کس میں؟ مکڑی میں. اللہ نے اسی لیے مکھی کو مکڑی کی غذا بنا دیا کہ تمہارے اندر طمع زیادہ ہے، اس کے اندر صبر زیادہ ہے، اب میں تمہیں اس صبر والی کی غذا بنا رہا ہوں. چنانچہ مکڑی مکھی کو کھاتی ہے، جس کے اندر طمع زیادہ تھی اللہ نے اس کو قناعت والی کی غذا بنا دیا، چل تو اس کی غذا بنے گی. اس لیے ہمیں چاہیے ہم طمع دل میں نہ پیدا ہونے دیں، بلکہ اپنے دل میں قناعت پیدا کریں، اپنے مالک سے راضی رہیں، وہ ہمیں جس حال میں بھی رکھے. زیادہ دے ہم اللہ کا شکر ادا کریں، کم دے ہم صبر کریں، صبر کرنے والا بھی جنتی، شکر کرنے والا بھی جنتی. پروردگار رزق کی پریشانیوں سے ہمیں محفوظ فرما دے. وآخر دعوانا ان الحمدللہ رب العالمین. تھوڑی دیر مراقبہ کر لیجئے، پھر دعا کریں گے. آنکھوں کو بند کر لیجئے، سر کو جھکا لیجئے. دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ تعالیٰ کی یاد میں ڈوب جائیے. انسان جب اپنے اندر جھانکتا ہے اسے اپنی اصل تصویر نظر آتی ہے. اپنے من کے دریچے کو کھولیے، اپنی اصل تصویر کو دیکھیے. لا الہ الا اللہ محمد رسول اللہ. دعا کیجئے. سبحان ربی جلال الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من القاصرین. اے مالک، ہم آپ کے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما. رب کریم ہمیں قیامت کے حساب سے محفوظ فرما. رب کریم ہمیں حلال طیب اور پاکیزہ رزق نصیب فرما، حرام سے ہمیں محفوظ فرما. رب کریم ہمیں دنیا کے جھمیلوں سے محفوظ فرما. رب کریم ہمیں دنیا کی جو ہے محبت سے محفوظ فرما، اپنی محبت والی زندگی نصیب فرما. اے اللہ ہمارے دلوں میں سخاوت عطا فرما، ہمیں سخاوت والا خلق نصیب فرما، سخاوت والی صفت نصیب فرما. اے اللہ بخیلی سے محفوظ فرما،
کنجوسی سے محفوظ فرما، حرص اور طمع سے محفوظ فرما۔ رب کریم ہماری دعاؤں کو اپنی رحمت سے قبول فرما۔ اے اللہ بیماروں کو شفا عطا فرما، مصیبت زدہ ہیں جو ہیں ان کی مصیبتوں کو دور فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، جنہوں نے دعاؤں کے پیغامات بھیجے اللہ سب کی دعاؤں کو قبول فرما۔ اے اللہ عافیت والی نفع دینے والی بارش عطا فرما، رب قریب نفع دینے والی بارش عطا فرما۔ اے اللہ اپنے بندوں پر نفع دینے والی بارش عطا فرما، رب کریم رحمتوں کا معاملہ فرما۔ اللہم اغثنا غیثا مغیثا، پروردگار عالم ہماری دعاؤں کو اپنی رحمت سے قبول فرما۔ اے اللہ جن دوستوں نے دعاؤں کے لیے کہا ہوا ہے ان کی نیک حاجات کو پورا فرما۔ ہمارے والدین عزیز اقارب مشائخ جو دنیا سے رخصت ہو چکے ان کی مغفرت فرما، جن کی آپ نے مغفرت کر دی، قرب کے اعلیٰ درجات عطا فرما۔ صلی اللہ تعالیٰ علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔